ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊदु बिल्लाहि मिन شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والتين والزيتون وطور سينين وهذا بلد الأمين لقد خلقنا الإنسان في أحسن تقويم ثم رددناه أسفل سافلين إلا الذين آمنوا وعملوا الصالحات فلهم أجر غير ممنون فما يكذبك بعد بالدين أليس الله بأحكم الحاكمين گزشتہ مجلس سے سورہ والتین کی تشریح کا سلسلہ جاری ہے۔ اس سورت میں اللہ تبارک و تعالی نے چار چیزوں کی قسم کھائی ہے، ایک انجیر کی، ایک زیتون کی، ایک کوہ طور کی، اور ایک جو ہے عادل بلد الامین یعنی مکہ مکرمہ۔ اور جیسا کہ بتلایا تھا، ان چاروں چیزوں کی قسم کھانے سے در حقیقت تین حضرات انبیاء علیہ السلام کی تعلیمات کی طرف اشارہ کرنا مقصود ہے۔ انجیر و زیتون، یہ فلسطین کا جو علاقہ ہے وہاں بکثرت اور بہت اعلیٰ اور بہترین درجے کے ہوا کرتے ہیں، اور وہ اس کے ذریعے سے سرزمین فلسطین کی طرف اشارہ کیا جہاں سیدنا حضرت عیسیٰ علیہ نبینا علیہ الصلاۃ والسلام پیدا ہوئے، اور طور سینا و طور سینین، سینین وہ وادی سینا، صحرائے سینا جس کے اندر یہ پہاڑ واقع ہے، پہاڑ کا نام طور ہے اور وہ صحرا وادی جس کے اندر یہ پہاڑ واقع ہے اس کا نام سینین سینا، آج بھی سینا ہی کہتے ہیں۔ تو اس کے اندر حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام کی نبوت اور آپ کی تعلیمات کی طرف اشارہ ہے۔ وہیں اللہ تبارک تعالیٰ نے حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام کو اپنی ہم کلامی کا شرف عطا فرمایا تھا اسی کوہ طور پر، اور یہیں اللہ تبارک تعالیٰ نے توریت کی تختیاں حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام کو عطا فرمائی تھی۔ اور وہذا البلد الامین، اس امن والے شہر یعنی مکہ مکرمہ کی جو قسم کھائی گئی ہے، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم یہیں پیدا ہوئے اور یہیں اسی شہر اور اس کے قریب کے ایک غار میں, غار حرا میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر وحی کے نزول کی شروعات ہوئی, اور اس سے گویا اشارہ نبی کریم صلی اللہ علیہ وسلم کی تعلیمات کی طرف ہے. بہرحال یہ چاروں چیزوں کی قسم کھا کر اللہ تعالیٰ یہ بتلانا چاہتے ہیں کہ جو بات کہی جا رہی ہے یہ وہ بات ہے جو حضرت عیسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام نے اپنی امت کو سمجھائی اور بتلائی, حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام نے اپنی امت کو سمجھائی اور بتلائی, اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنی امت کو سمجھائی اور بتلائی. گویا یہ چیز ان تمام انبیاء کرام علیہ الصلوۃ والسلام کی مشترکہ تعلیم ہے. وہ تعلیم کیا ہے؟ لقد خلقنا الانسان فی احسن تقویم, کہ ہم نے انسان کو بہترین سانچے میں ڈھال کر کے پیدا کیا ہے. یعنی اللہ تبارک تعالیٰ نے اس کائنات کے اندر جتنی بھی مخلوقات کو پیدا فرمایا اور جتنی مخلوقات اس کائنات کے اندر موجود ہیں, چاہے وہ کتنی زیادہ ہو کیسی ہوں, ان میں سب سے زیادہ خوبصورت, سب سے زیادہ حسین اور سب سے زیادہ حیرت انگیز اگر مخلوق کوئی ہے تو وہ انسان ہے. جانوروں میں اگرچہ طرح طرح کے جانور خوبصورت بھی ہیں, بدصورت بھی ہیں, اچھی صورت والے بھی خوبصورت بھی نظر آتے ہیں, لیکن ان کے اندر عقل اور شعور نہیں. اللہ تعالیٰ نے جو صلاحیتیں, جو قوا, جو ہے عقل اور شعور کی صلاحیت انسان کو عطا فرمائی ہے, کسی اور مخلوق کو عطا نہیں فرمائی. گویا مجموعی اعتبار سے انسان کو اللہ تعالیٰ نے جو کچھ دیا ہے اسی کوئی مخلوق اس کا مقابلہ نہیں کر سکتی. اسی لیے اللہ تعالیٰ نے یہاں قسم کھا کر کے بتلایا, اور گویا ان تمام مخلوقات میں سب سے بہتر, سب سے زیادہ حسین, سب سے زیادہ خوبصورت کوئی مخلوق اگر ہے تو وہ ہے انسان. انسان کو اللہ تعالیٰ نے سب سے بڑھیا بنایا, عقل بھی عطا فرمائی. ویسے اسی لیے اسی عقل کے ذریعے سے انسان جو ہے دوسرے سارے جانداروں کے اوپر اپنا تسلط قائم کرتا ہے. ایسے جانور جو بڑے بڑے طاقتور, جن کے سامنے انسان کی طاقت کی کوئی حیثیت نہیں ہے, آدمی اپنے عقل کے ذریعے سے ان کو اپنا تابع فرمان بناتا ہے, اپنی ماتحتی میں رکھتا ہے, اس کو اپنے قابو میں رکھتا ہے, اس سے اپنا جو ہے فائدے کے کام لیتا ہے, اس سے فائدہ اٹھاتا ہے, سواری کرتا ہے, بوجھ اٹھواتا ہے, سارے کام کرتا ہے. یہ گویا اتنے بڑے بڑے طاقتور جانور بھی انسان کی اس عقل کی وجہ سے اس کے تابع فرمان بن کر کے رہتے ہیں. تو گویا یہ انسان جو ہے وہ ایک ایسی مخلوق ہے کہ جو اللہ تبارک تعالیٰ نے تمام کائنات میں سب سے بڑھیا, بہتر اور سب سے اشرف اور اعلیٰ قسم کی بنائی ہے. اب ساتھ ہی ساتھ جو ہے یہ اللہ تعالیٰ نے انسان کو جو بنایا ہے اس کے اعضاء جو بتلائے بنائے, آنکھیں دی, کان دیے, ناک بنائی, ہوٹ بنائے, ہاتھ بنائے, پاؤں بنائے, ان اعضاء کے اندر بھی قدرتی طور پر اللہ تعالیٰ نے ایسا توازن اور تناسب رکھا ہے کہ اس کی وجہ سے انسان کا حسن دو بالا ہو جائے. کان نہیں, ایسا نہیں کہ کان لمبے ہیں, ناک چھوٹی ہے, جس کی وجہ سے وہ بدنما اور بددا اور خوبصورت معلوم, نام بدصورت معلوم ہے, ایسا نہیں, بلکہ سارے اعضاء ایسے تناسب کے ساتھ اور توازن کے ساتھ پیدا فرمائے کہ ان کے مجموعے سے آدمی کی خوبصورتی مزید اس کو چار چاند لگ جاتے ہیں. اور مزید بنا جو ہے اللہ تعالیٰ نے اس کو عقل عطا فرمائی, جس عقل کے ذریعے سے وہ بڑی بڑی مخلوقات کو, کائنات کی بڑی بڑی چیزوں کو اپنے قابو میں لاتا ہے. سمندر ایک اللہ کی ایسی مخلوق ہے, بہت اس کے طاقت کے سامنے, اس کے سامنے انسان کی کوئی حیثیت نہیں, لیکن اللہ تعالیٰ نے انسان کو ایسی عقل دی ہے कि वो कश्तियां बनाता है, जहाज बनाता है, समंदर में चलाता है, और वह उसके इन अपनी अकल के जरिए से उसने समंदर पर भी अपनी हुकूमत और अपना तसल्लुत कायम कर रखा है। और आजकल तो यूं कहा जा सकता है कि चांद के ऊपर भी, खला के ऊपर भी वो कमंदे डाल रहा है। बहरहाल ये सब कुछ जो है उसी अक्ल की वजह से जो अल्लाह तआला ने इंसान को अता फरमाई है। और जो है दूसरी सारी मखलूकात, वैसे अगर बाद उनमें से देखने में खूबसूरती भी मालूम हो, तो अभी उनको अल्लाह ताला ने जो है मामूली शूर बकदर जरूरत जिससे उनकी जिंदगी गुजरे हो तो दिया, लेकिन अक्ल जैसी चीज अक्ल इंसान को ही अता फरमाई। इसी अक्ल के जरिए से इंसान जो है वो अच्छे बुरे में, भले बुरे के अंदर तमीज करता है, और जो है इंसान को अच्छे बुरे की तमीज भी अल्लाह ताला ने इसी अक्ल के जरिए से इंसान को अता फरमाई। और इंसान के अंदर भी अल्लाह ताला ने मुख्तलिफ कुव्वतें रखी है, उसको भूख भी लगती है, उसके दिल में जिनसी ख्वाहिशात भी पैदा होती है, उसको गुस्सा भी आता है। ये सारी जो मुख्तलिफ सलाहियतें अल्लाह ने उसके अंदर रखी है, वो दूसरे जानवरों के मुकाबले में ऐसी सलाहियतें रखी है कि उसकी वजह से इंसान जो है उन जानवरों के मुकाबले में उसका मकाम बढ़ा हुआ है। और गोया इसी अक्ल की वजह से अल्लाह ताला ने इंसान को अपने अहकाम का भी जो है पाबंद बनाया, यानी शरीयत का जो मुकल्लब बनाया है उसको अल्लाह ताला ने शरीयत नाजिल फरमा कर उस पर अमल के लिए जो पाबंद बनाया गया इंसान को, वो इसी अक्ल की वजह से। बाकी दूसरी सारी मखलूकात है, इन्ना अंजलना क्या है वो, ये जो अमानत है अहकाम शरिया की तकलीफ और उसका पाबंद बनाया जाना, वो एक ऐसी चीज है जो जिसकी बुनियादी अक्ल है, और इसी अक्ल की वजह से अल्लाह तआला ने इंसान को गोया उसकी अहलियत अता फरमाई है। उसकी वजह से ये सारे अहकाम जो है शरीयत के उसकी तरफ मुतवज्जे होते हैं। ये अकल किसी और को अल्लाह ताला ने अता नहीं फरमाई है। ये और फिर अकल देने के बाद अल्लाह ने हजरत अंबिया अलैहिस्सलाम के जरिए से वही उन पर वही नाजिल फरमाई, और उनके जरिए से ऐसे अहकाम दिए कि इंसान की अल्लाह ने रहनुमाई फरमाई। वह इंसान को कहा गया कि तुम खाली अकल के कहे पर मत चलना, बल्कि अपनी अकल को हजरत अंबिया अलैहिस्सलाम के ऊपर अल्लाह ताला ने जो वही नाजिल फरमाई है उस वही का ताबे बनाना। अगर उसके ताबे बनाकर अपनी अकल से काम लोगे तो तुम जो है सारी कायनात से सबकत हासिल कर लोगे। तो भैया खाली अकल जो है उसके ऊपर ही अगर आदमी चलता रहेगा तो ये भी कभी आदमी को धोखा दे सकती है, लेकिन अल्लाह ताला ने उसकी अकल की रहनुमाई के लिए वही का सिलसिला जारी फरमाया, और वही के जरिए से गोया इंसान को आगाह किया गया कि तुम अपनी अकल को उसके ताबे बनाकर अल्लाह के हुक्म के मुताबिक अपनी जिंदगी को गुजारो। अगर ये करोगे तो उस सूरत में गोया तुम्हारा मकाम और दर्जा कायनात की हर चीज से बढ़ जाएगा। अब ये देखो इंसान के अंदर अल्लाह ताला ने ये जो सलाहियतें रखी है, अल्लाह की रखी हुई इन सलाहियतों को आदमी सही तरीके से इस्तेमाल करेगा, अल्लाह के बतलाए हुए आहकाम के मुताबिक अल्लाह ने हजरत अंबिया अलैहिस्सलाम के जरिए से इंसान की जो रहनुमाई फरमाई उसी हिदायत के मुताबिक आदमी अपनी इन सलाहियतों को अगर इस्तेमाल करता है तो गोया वो आगे बढ़ सकता है, कामयाबी हासिल कर सकता है। देखो अल्लाह ताला ने शहवत रखी इंसान के अंदर, शहवत यानी एक मैलान मर्द के अंदर औरत की तरफ और औरत के अंदर मर्द की तरफ एक मैलान रखा, और जो है अल्लाह ताला ने इस शहवत को कहां इस्तेमाल करना है वो भी बतला दिया कि भाई जो औरतें तुम्हारे लिए हलाल की गई हैं उनको बजरिया निकाह तुम हासिल करके उनके ऊपर उनसे अपनी शहवत जो है पूरी करते हो तो शरीयत ने उसकी इजाजत दी है। और गलत जगह पर अगर कोई आदमी इस्तेमाल करेगा तो यही सलाहियत जो शहवत की है वो उसके लिए बजाय तरक्की के जो है तनज्जुरी का और نافرمانی کا سبب بنے گی. عقل اللہ تعالیٰ نے دی ہے, اور عقل کے ذریعے سے اپنے اعمال اور افعال کو اور اپنی صلاحیتوں کو صحیح جگہ پر اللہ کی خوشنودی کے مطابق استعمال کرنے کا اہتمام کرو. وہ انسان اگر ان چیزوں کا اہتمام کرے گا تو اس صورت میں کائنات کی تمام چیزوں سے وہ سبقت لے جائے گا, آگے بڑھ جائے گا, اور اس کو جو اللہ تعالیٰ نے مقام عطا فرمایا ہے حسن تقوی اشرف المخلوقات, وہ اپنے اس مقام کو حاصل کرے گا. لیکن اگر اللہ تعالیٰ کی دی ہوئی ان صلاحیتوں کو وہ غلط استعمال کرتا ہے, مثلا اللہ تعالیٰ نے جو ہے غصہ عطا فرمایا ہے, غصے کی صلاحیت دی ہے اس کو, لیکن اس غصے کو اگر جہاں استعمال کرنا چاہیے اس کے بجائے غلط استعمال کرتا ہے, جیسے قرآن کے اندر ہے انسان کو اللہ تعالیٰ نے فرمایا وَلَا تَقُلَّهُمَا اُفٍّ وَلَا تَنْهَرْهُمَا, ماں باپ کے متعلق انسان کو کہا گیا کہ ماں باپ کو ہوں بھی مت کرو اور ان کو جھڑکو بھی مت, مطلب کہ غصے والا سلوک ان کے ساتھ نہ کرو. اب اگر یہ غصہ جو انسان کو دیا گیا ہے غلط جگہ اگر وہ اس کو استعمال کرتا ہے تو یہی چیز اس کے لیے جو ہے پستی کا اور ناکامی کا سبب بن جاتی ہے, اس کو کہا ہے وہاں استعمال نہیں کرنا چاہیے. ایسے ہی جو ہے شہوت جو اس کو دی ہے اس کو صحیح جگہ اگر استعمال کرتا ہے تو اللہ تعالیٰ اس سے راضی ہوں گے. اسی لیے آتا ہے کہ ایک آدمی شوہر اگر گھر میں داخل ہوتا ہے اور بوقت داخل ہونے کے اپنی بیوی کو جو ہے نظر محبت سے دیکھتا ہے اور بیوی شوہر کو نظر محبت سے دیکھتی ہے تو اللہ تعالیٰ اس کو ان دونوں کو نظر رحمت سے دیکھتے ہیں. اللہ نے دیکھنے کی جو صلاحیت عطا فرمائی اس صلاحیت کو بھی جہاں استعمال کرنے کا حکم دیا وہاں استعمال کرتا ہے تو اللہ خوش ہوں گے. آنکھیں ہیں لیکن آنکھوں کو جہاں دیکھنے سے منع کیا گیا پرائی عورتوں کی طرف نگاہ کرنا, اس کے متعلق قرآن میں روک دیا گیا کہ ان کی طرف نگاہ مت کرو, تو اگر صحیح استعمال کرتا ہے, یا جیسے ماں باپ کو آدمی کا نظر رحمت سے دیکھنا, ماں حدیث میں آتا ہے ماں من ولد بالغ ینظر الی والدہ نظرۃ رحمۃ الا کتب اللہ لہ بکل نظرۃ حجۃ مبرورۃ, کہ کوئی ایسا بیٹا جو ماں باپ کا مطیع اور فرمانبردار ہو اگر ماں باپ کو جو ہے مہربانی اور شفقت کی نگاہوں سے دیکھے گا تو اللہ تعالیٰ ہر نگاہ پر اس کو حج مبرور کا ثواب عطا فرماتے ہیں. صحابہ نے پوچھا ولو فی کل یوم مئۃ مرۃ, کہ اللہ کے رسول کو ایسا بیٹا اپنے ماں باپ کو دن میں 100 مرتبہ اس طرح مہربانی اور شفقت کی نظر سے دیکھے جتنا اس کو ہر نظر پر حج مبرور کا یعنی 100 حج مبرور کا ثواب ملے گا, تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا نام اللہ اکبر و عطیہ, وہ جی ہاں اللہ کی شان تو بہت بڑی ہے اور اللہ کی ذات بڑی پاکیزہ ہے, اس کے خزانے میں کوئی کمی نہیں ہے. تو مطلب یہ ہے کہ جو صلاحیتیں جو قوا اللہ کی طرف سے ملے ہیں ان کو جہاں استعمال کرنے کا حکم دیا گیا ہے اللہ کے حکموں کے مطابق اللہ کی رضا کے مطابق استعمال کرتا ہے تو یہی چیز جو ہے اس کے لیے ترقی کا سبب ہے, اور انہی قوا اور صلاحیتوں کو اللہ کی ناراضگی کی جگہ میں جہاں استعمال کرنے سے اللہ نے منع فرمایا ہے وہاں استعمال کرتا ہے تو وہ اس صورت کے اندر وہ یہی چیز اس کے لیے ناکامی کا سبب بنتی ہے. آنکھوں کے متعلق جیسا بتلایا نامحرم عورتوں کو دیکھنا علینان تزینیان وزینہما النظر, حدیث میں آتا ہے کہ آنکھیں زنا کرتی اور ان کا زنا کیا ہے پرائی عورتوں کو دیکھنا ہے, تو یہ زنا اس پرائی عورتیں جن کو دیکھنے سے منع کیا گیا ان کو دیکھے گا تو, لیکن اپنی بیوی کو جیسا کہ دیکھتا ہے تو اس کے اوپر یہ وعید نہیں ہے. تو بہرحال کہنے کا حاصل یہ ہے کہ ان تمام صلاحیتوں کو ان تمام قوا کو جو اللہ نے انسان کو عطا فرمائے ہیں چاہے جو بھی ہو عقل ہو نگاہ ہو طاقت ہو اور یہ سب, ان کو جہاں استعمال کرنے کا حکم دیا ہے ان کے مطابق استعمال کرتا ہے تو گویا وہ اشرف المخلوقات کے مقام کے اوپر فائز ہوتا ہے, اور اگر ان سے غلط جگہ استعمال کرتا ہے تو پھر یہی انسان اشرف المخلوقات سے کے مقام سے گر کر کے وہ کتے اور بلی سے بھی گٹھیا اور اس سے بھی کم درجہ ہو جاتا ہے, اسی کو اسفل السافلین سے تعبیر کیا جاتا ہے. وہ اب دیکھیں ہاتھ اور پاؤں اللہ تعالیٰ نے اس لیے دیے ہیں کہ آدمی حلال طریقے سے روزی کمانے میں اس کو استعمال کرے, अब अगर हाथ और पांव को जो है गलत जगह इस्तेमाल करता है तो यही इंसान जो है अशरफुल मखलूकात के मकाम से नीचे गिर जाएगा और जानवरों से भी बदतर करार दिया जाएगा अल्लाह की निगाह में। तो बहरहाल यहाँ भाई ताला फरमाते हैं कि हमने इंसान को ऐसे जो है बेहतरीन सांचे में ढालकर पैदा किया है कि उसमें हर चीज बेहतरीन है, उसका सांचा भी बेहतरीन है, आजा भी बेहतरीन है, सलाहियतें भी बेहतरीन है, लेकिन अगर इन सलाहियतों को वो अल्लाह की नाफरमानी में जहाँ इस्तेमाल करने से मना किया गया है वहां इस्तेमाल करता है फिर वही सुमर अदना वसफला साफिली, हम जो है उसको लौटाते हैं निचलों में भी सबसे नीचे, यानी जिस मखलूक को अल्लाह ने नीचा बनाया है उससे भी निचले दर्जे में पहुंच जाता है। कुत्ते और बिल्ली, सुअर और दूसरे जो जानवर हैं घटिया समझे जाते हैं, जिनको आदमी ने गाय नफरत से देखता है। कोई आदमी अगर अपनी कुव्वतों और सलाहियतों को अल्लाह की नाफरमानी में इस्तेमाल करेगा तो गोया उसका मकाम और उसकी हैसियत कुत्ते और बिल्ली और सुअर से भी घटिया समझी जाएगी दुनिया में, और आखिरत में फिर वही जहन्नम में डाला जाएगा, जहन्नम के सबसे निचले तबके में गोया उसको जगह दी जाएगी। तो बहरहाल ये अल्लाह ताला की इन दी हुई सलाहियतों को जहां अल्लाह ने इस्तेमाल करने के लिए फरमाया है उसके मुताबिक अगर है तब तो गोया सही है, और उसके खिलाफ इस्तेमाल करता है तो उसी को बारी ताला फरमाते हैं सुम्मा रददनाहु असफला साफिलीन। ये जो असफला साफिलीन से मुराद गोया अल्लाह की इन सलाहियतों को गलत जगह पर अल्लाह की नाफरमानी और नाराजगी के कामों में इस्तेमाल करके दुनिया में भी घटिया से घटिया जो मखलूकात है उससे भी घटिया वो अपने आप को बना देता है कम दर्जे का, और आखिरत में भी फिर वो जहन्नम के सबसे निचले तबके में डाला जाएगा। तो बहरहाल ये आजा को सही इस्तेमाल करने के ऊपर उसके लिए ये मकाम है अल्लाह ताला की तरफ से, आखिरत में जहन्नम में डाला जाएगा, दुनिया में भी वह इन जानवरों से घटिया समझा जाएगा। तो बहरहाल जरूरत है इस बात की कि अल्लाह ताला ने अल्लाह ये जो बेहतरीन सलाहियतें हमें अता फरमाई हैं उन सलाहियतों को अल्लाह की रजामंदी उसकी खुशनुदी के कामों में हम इस्तेमाल करके अल्लाह की गोया खुशनुदी हासिल करें, दुनिया में भी गोया अशरफुल मखलूकात का तमगा उसको मिलेगा और आखिरत के अंदर भी जन्नत के अंदर उसको जगह मिलेगी। गोया सलाहियतें सही इस्तेमाल करेगा, ये सुमर अददना उस वक्त है जब इन सलाहियतों को गलत इस्तेमाल करता है। असफला साफिलीन दुनिया में भी है, यानी दुनिया की जो मखलूकात में सब घटिया मखलूक उससे भी घटिया समझा जाता है, और असफल साफिलीन आखिरत के एतबार से भी है, लेकिन अगर सही इस्तेमाल करता है तो दुनिया में भी उसका मकाम ऊंचा है और आखिरत में भी। इसीलिए आगे इल्लल्लज़ीन आमनू वअमिलुस्सालिहात फलहुम अजरुन गैरु ममनून, वो लोग जो अल्लाह पर ईमान लाए उन्होंने नेक अमल किए, और नेक अमल करने का क्या मतलब, वही जो सलाहियतें अल्लाह तआला ने अता फरमाई है उन सलाहियतों को जहाँ इस्तेमाल करने का अल्लाह ताला ने हुक्म दिया है और जहाँ उसको इस्तेमाल करने की वजह से अल्लाह ताला राजी और खुश होते हैं वहाँ गोया ठीक ठीक उस शरीयत के दायरे में हुदूद में रह करके अगर उसने इस्तेमाल किया तो हलाल को हलाल जाना, हराम को हराम जाना, हराम हलाल के मुताबिक जिंदगी गुजारी, हराम से अपने आप को बचाया तो गोया उस सूरत में अल्लाह तआला की तरफ से उसको ऐसी नेमतें मिलेंगी फलहुम अजरुन गैर ममनून, ऐसा बदला ऐसा सवाब मिलेगा उसको जो खत्म होने वाला नहीं है, यानी जन्नत मिलेगी। जन्नत की नेमतें ऐसी हैं कि वहां जब अल्लाह ताला इंसान को पहुंचाएंगे तो वहां की जिंदगी भी हमेशा की है, और वहां जो नेमतें इंसान को दी जाएगी वो भी क्या है, हमेशा। उसके बरखिलाफ दुनिया के अंदर जो नेमतें मिलती हैं वो हमेशा की नहीं, वो खत्म होने वाली, वो गैर ममनून जो है नहीं है बल्कि ममनून यानी खत्म हो कटने वाली है। सेहत भी है, कोई आदमी कितना ही सेहतमंद हो ताकतवर हो लेकिन बहरहाल उसकी सेहत जो है आज नहीं तो कल खत्म हो करके रहेगी। इसी तरीके से और जवानी की नेमत अता फरमाई तो जवानी बहरहाल एक दिन खत्म होने वाली है, और जिंदगी की नेमत जिंदगी भी हमेशा बाकी रहने वाली नहीं है। माल की नेमत वो भी कभी दुनिया ही में कभी ख़त्म हो जाती है, कभी दुनिया में ख़त्म नहीं भी हुई, तो आखिर जब मौत आएगी तो मौत के आकर के उसको जवानी से माल से क्या कर देगी, अलग कर देगी। तुम्हारा दुनिया की जो नेमतें हैं वो आनी और फानी हैं, उसके बरखिलाफ आखिरत की और जन्नत की नेमतें जो हैं वो हमेशा की, कभी ख़त्म न होने। उसको गया अल्लाह की तरफ से जन्नत में ऐसी नेमतें, फलों मजरून गैर ममनून, जो कभी ख़त्म होने वाली नहीं है। न इंसान ख़त्म होगा, उसको हमेशा की ज़िंदगी दी जाएगी, और जो नेमतें दी गई हैं वहाँ जन्नत के अंदर वो भी ख़त्म हो नहीं, बल्कि हमेशा हमेशा उसके पास रहेगी। और अगर उसके मुताबिक नहीं रहता है, गया उसने अपनी ज़िंदगी अल्लाह के हुक्म के मुताबिक नहीं गुजारी, उन सलाहियतों को जहाँ इस्तेमाल करने के लिए उसको कहा गया था वहाँ उन सलाहियतों को इस्तेमाल नहीं किया, अल्लाह की नाराज़गी के कामों में उसको इस्तेमाल किया, तो उस सूरत के अंदर जो है ये गोया वो असफलुस साफिलीन के अंदर पहुँच जाएगा। गोया इस सूरत के अंदर अल्लाह तआला ने कायनात का जो ये निज़ाम बनाया है, गोया हमने इन सारी कायनात को पैदा किया लेकिन इंसान को उन सब में सबसे आला दर्जे का बनाया, बेहतरीन ढांचे में, बेहतरीन सांचे में डाल करके बनाया, बेहतरीन सलाहियतें दे करके हमने उसको पैदा किया है, और अक्ल दी, अच्छे बुरे की तमीज़ दी, और उसकी उसी बेहतरीन ज़िंदगी गुजारने के लिए हज़रात अम्बिया अलैहिस्सलाम की रहनुमाई अता फरमाई। तो अगर इसके मुताबिक गुजारेगा तो ही लहू अजरो अजरुन गैर ममनून का मिश्ताक बनेगा, उसको ऐसा बदला मिलेगा, ऐसी नेमतें मिलेंगी जो कभी ख़त्म नहीं होगी। और अगर अपनी सलाहियतों को गलत इस्तेमाल करेगा तो वो असफलुस साफिलीन में चला जाएगा। फिर आगे ताला अल्लाह ताला फरमाते हैं हमायु कद्दबो कबाद दीन, यानी फिर अब कौन सी चीज़ है जो तुमको सजा और जजा का इनकार करने पर आमादा करती है। अल्लाह ताला ने दुनिया का एक निज़ाम ही इस तरह गोया बनाया है, इस निज़ाम का कुदरती तकाजा यह है, एक वक्त ऐसा आएगा जिसमें अल्लाह तबारक तआला नेक काम करने वाले को, जिसने अल्लाह की दी हुई सलाहियतों को सही तरीके से इस्तेमाल किया था, अल्लाह की रजामंदी के कामों में लगाया था, अल्लाह के अहकाम के मुताबिक उसको जो है उसने इस्तेमाल किया था, तो उसको अल्लाह ताला अच्छा बदला देंगे, इनाम देंगे। और जिसने अल्लाह की दी हुई सलाहियतों को गलत जगह पर इस्तेमाल किया, ज़ाया और बर्बाद किया, तो अल्लाह तबारक तआला उसको उसकी सजा देंगे। गोया ये कुदरती इसका नतीजा है, अल्लाह ने जो सलाहियतें दी उसी के मुताबिक आखिरत में गोया उसको बदला मिलेगा। तो ये एक ऐसी चीज़ है जो गोया आदमी की अक्ल और आदमी की समझ उसको इस बात पर आमादा करती है कि अल्लाह तबारक तआला ने कायनात का जो निज़ाम इस तरह बनाया वो निज़ाम खुद तुमको इस बात पर आमादा करता है कि तुम जजा और सजा के कानून को तस्लीम करो, मानो, और जो अच्छा काम करने वाले हैं उनको अच्छा बदला मिलेगा, जो गुनाह का काम करने वाले हैं उनको बुरा बदला मिलेगा। उसी को आगे बारह तारा फरमाते हैं अलैहिस्सलाम बिया कमिल हाकिमीन के, क्या अल्लाह ताला तमाम हाकिमों से बढ़कर के हाकिम नहीं है। दुनिया के अंदर जो मामूली हाकिम होता है वो भी कभी नाइंसाफी करना पसंद नहीं करता, बल्कि वो भी अच्छे लोगों को उनकी अच्छाई का बेहतर बदला देता है और बुरे लोगों को उनकी बुराई का बुरा बदला है ना उनको सजा देता है। तो अल्लाह ताला जो तमाम हाकिमों से बढ़ कर के हाकिम है वो तो यकीनन जो है नेक लोगों को उनकी नेकी का ऐसा बदला देंगे जो कभी ख़त्म होने वाला नहीं है जन्नत के अंदर, और जिन्होंने गुनाह किए हैं उनको जहन्नम में असफलुस साफिलीन में डाला जाएगा। और जो आखिर ये जो आखिरी आयत है अलैहिस्सलाम बिअहकमिल हाकिमीन, तमाम हुक्मरानों में सबसे बढ़कर हुक्मरान नहीं है क्या अल्लाह? चुनांचे अबू दाऊद शरीफ की और तिर्मिज़ी शरीफ की रिवायत के अंदर है कि जब ये आयत आदमी पढ़े अलैहिस्सलाम बिअहकमिल हाकिमीन तो उस वक्त उसको वहाँ कहना चाहिए वाना अला ज़ालिका मिनश शाहिदीन, क्यों नहीं मैं इस बात की गवाही देता हूँ कि अल्लाह तमाम हाकिमों में सबसे बेहतर सबसे बढ़कर हाकिम है। गोया ये हमें इसको इसकी तस्दीक करनी चाहिए, ये ईमान का तकाजा है। अल्लाह ताला हम सबको तौफीक अता फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيره لا اله الا الله الاحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا احد اللهم صل على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما تیری یاد سے ہمارے دلوں کو آباد فرما دوا میں ذکر اور دوا میں طاعت کی ہمیں توفیق عطا فرما تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما ہماری تمام ضرورتوں کی تو اپنے خزانے غیب سے کفالت فرما ہمیں کسی کا محتاج و دست نگر نہ بنا ہماری روزیوں میں برکت اور وسعت عطا فرما اے اللہ تو ہماری اولادوں کو عقائد حق علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دیں اے اللہ آج کی اس مجلس میں جن تین بچوں نے اپنے حفظ کی تکمیل کی ہے ان تینوں کو بے انتہا قبول فرما اے اللہ جس طرح ان کے سینوں کو تو نے قرآنی الفاظ سے مزین فرمایا قرآنی علوم و معارف سے بھی ان کو مالا مال فرما قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما قرآنی اخلاق فاضلہ سے ان کو آراستہ فرما رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی ان کو توفیق و سعادت عطا فرما اے اللہ حفظ قرآن کی تکمیل پر جو بشارتیں اور وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں ان بچوں ان کے والدین ان کے اساتذہ ان کے مربیوں اور ان کے اہل خاندان کے حق میں پورا فرما اور جنہوں نے بھی اپنی اولاد کو اے اللہ حفظ میں لگا رکھا ہے ان کے لیے حفظ کی تکمیل کو آسان فرما اے اللہ ہمیں اور ہمارے تمام ماتحتوں کو نماز کا قائم کرنے والا بنا دے نماز کا عشق و محبت ہمارے دلوں کے اندر ڈال دے نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا نماز کا خشوع و خضوع ہمیں عطا فرما نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمول فرما عبادات کا اہتمام نصیب فرما معاملات کی درستگی عطا فرما معاشرت کا حسن عطا فرما آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما آپس کی حق تلفیوں سے ہماری حفاظت فرما اے اللہ مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کیے ہیں پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق و سعادت عطا فرما. اے اللہ ہمیں اپنی کمیوں اپنی کمزوریوں اپنے قصور اپنے عیوب و ذنوب کا ادراک اور احساس عطا فرما کر ان کی اصلاح کی توفیق عطا فرما. اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما. معلوم نہیں کب اور کہاں زندگی کی شام ہو جائے. اے اللہ ایسی حالت میں موت آوے کہ ہمارے دل ایمان کے نور سے منور ہوں, زبان پر کلمہ طیبہ جاری ہو, تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں, تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو. اے اللہ ایسی حالت میں موت عطا فرما, قبر کے عذاب سے ہماری حفاظت فرما, محشر کی ہولناکیوں سے حفاظت فرما, اس دن کی رسوائی سے بچا لے, اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما, اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما, حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما. اے اللہ نیکیوں کے پلڑے کو جھکا دے, دانے ہاتھ میں نامہ اعمال نصیب فرما, پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر جنت کے اندر دخول اولین نصیب فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما. جو لوگ قید و بند میں محبوس ہیں اللہ ان کو رہائی نصیب فرما, جو مقدمات میں معقوض ہیں ان کو بری فرما. اے اللہ جو جس مصیبت میں گرفتار ہے اللہ اس کو اس سے نجات عطا فرما, بے گھروں کو گھر عطا فرما, بے سہاراؤں کو سہارا عطا فرما, بے روزگاروں کو روزگار عطا فرما, بے اولادوں کو اولاد عطا فرما, جن کی اولادیں نافرمان ہیں اللہ ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما, جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر ان کے نکاح کی صورتیں پیدا فرما, جن کی ازدواجی زندگیاں تلخی کا شکار ہیں اللہ ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما. حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اللہ اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کرام برار کی ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اللہ اس کی بھرپور نصرت فرما, ظالم کے ہاتھ کو ظلم سے روک دے, اس ملک میں امن و امان کی فضائیں قائم فرما, یہاں بسنے والی قوموں میں آپس میں محبت رواداری اور حسن سلوک کو عام فرما. اللہ ہمارے کشمیری بھائیوں کی بھرپور نصرت فرما, اللہ ان کی پریشانیوں کو دور فرما, ان کی حاجتوں کو پورا فرما. اللہ جن شدائد سے گزر رہے ہیں اللہ اس میں اپنی بھرپور رحمتوں کا معاملہ فرما دے, اپنے فضل کا معاملہ فرما, کشادگی پیدا فرما. اللہ ہم سب سے راضی ہو جا. اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شروع اور برائیوں سے پناہ چاہی ان سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ اس مجلس میں موجود تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما, جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما, آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے اب بھی اور آئندہ بھی محروم نہ فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد والی و صحابی اجمعین برحمت.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.